कार्यक्रम हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट रेडियो नेपालबाट प्रत्येक शनिबार बिहान यहाँले यसै समयमा यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
श्रोता, नेपालका भूगोलभित्र समेटिएका विविधता, भूबनोट, भाषा, संस्कृति, पर्यटन र विकासका पूर्वाधार, वातावरण संरक्षण, प्राकृतिक प्रकोपबाट जोगिन सक्ने उपाय, प्राचीन मठ मन्दिरको संरक्षण र सम्वर्धन, ताल तलैया, पहाड़ पर्वत, हिमाल र तराईका फाँटको जानकारी तथा नेपालका सातवटै प्रदेशका योजना लगायत शिक्षा, स्वास्थ्य, रोजगार, नेपाली माटो, हावापानी, रहन सहन, जीवन भोगाई र मेरो ठाउँ अर्थात तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम तपाईहरूको आफ्नै कार्यक्रम हो,
त्यसैले हामी तपाईहरूको गाउँठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौ। यस कार्यक्रममा हामीलाई तपाईहरूको साथ र सहयोग अवश्य चाहिन्छ। हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण बसोबास गर्नुहुने तपाई श्रोतामाझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौ, आउने कोशिश गर्नेछौ।
आज हामी प्रदेश नम्बर 3 को काठमाडौँ शंखरापुर नगरपालिका स्थित साँखु लिएर जाँदैछौ।
श्रोता, आजको कार्यक्रममा साँखुको छोटो परिचय, त्यहाँ रहेको चार ढोकाको विशेषता र संस्कृतिमा केन्द्रित रही संस्कृतविद प्रकाशमान श्रेष्ठसँग गरिएको कुराकानी, लोपुनमुख पानीघट्ट र स्थानीयहरूको जनधारणा प्रस्तुत गर्नेछौं।
छुट्टै पहिचान बोकेको मनमोहक प्राकृतिक छटाले घेरिएको सुन्दर ठाउँ हो साँखु। साँखु सांस्कृतिक र धार्मिक रूपले पनि अत्यन्तै महत्वपूर्ण छ। नेवारी परम्परा, रीतिरिवाज र जीवन्त लाग्ने संस्कृति भएको साँखु नेपालको एउटा नमूना बस्ती हो। साँखुलाई स्वस्थानी किताबमा लावण्य देश भनेर उल्लेख गरेको पाइन्छ। लडीबुडी गर्दै शहर परिक्रमा गर्ने अनौठो चलनका कारण साँखुलाई लावण्य देश भनिएको इतिहासविदहरू बताउँछन्।
कलिगत सम्बत 1801 अर्थात 3300 वर्ष पहिले राजा शंखदेवले माता श्री वज्र योगिनीको निर्देशनमा सात गाउँ मिलाएर हजार घर र आवश्यक बगैंचा, खुल्ला क्षेत्र, चोक, नदी, मन्दिर, इनार, धारा, पोखरी आदि राखी दाहिने शंखको आकारमा निर्माण गरिएकोले यस नगरलाई शंखरापुर भनिएको हो।
सन्ताउन्न वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शंखरापुर नगरपालिकामा 4802 घरधुरी छ भने 22450 जनसंख्या रहेको छ। साँखुको यो छोटो जानकारी पछि अब प्रस्तुत गर्दैछौ साँखुको चार ढोकाको विशेषता र यहाँको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी संस्कृतिविद प्रकाशमान श्रेष्ठसँग गरिएको कुराकानी।
यहाँको अध्यापन कार्यमा यो साँखु नगरीको बारेमा चाहिँ हामीलाई अलिकति बताइदिनुहोस् न।
अब एउटा चाहिँ मेरो अनुभवले र यहाँकै जन्मको नाताले यहाँ धेरै अभिलेखहरूलाई चाहिँ संग्रह गर्ने मौका पाए। यहाँ एउटा चाहिँ परम्परादेखि बज्रिनीका पुजारीहरू बज्राचार्यहरू रहेछन्, उनीहरूले यस्तो चाहिँ विभिन्न अभिलेख राख्ने, उनीहरूको पूजा आजा सम्बन्धी र बज्रिनीसँग सम्बन्धित कुराहरू सबै चाहिँ उनीहरूले राख्ने अभिलेख भेटाएपछि त्यसबाट चाहिँ हामीले एउटा चाहिँ के पायो भन्दाखेरि यो साँखु चाहिँ झन्डै 3300 वर्ष भन्दा पुरानो चाहिँ इतिहास चाहिँ मैले भेटेँ र पछि त्यही आधारमा उनीहरूको तर्फबाट एउटा मणिशैल महाबरान भन्ने किताब पनि पाए र मणिशैल महाबरानमा त्यो अभिलेखी गरेको कुरा र उनीहरूसँग भएको जुन हातले लेखेका अभिलेखहरू मिल्दाजुल्दा रहेछन्। एउटा छापामा आएको चाहिँ किताबमा भन्दा पनि बढी चाहिँ त्यो लिखोटमा चाहिँ अझ बढी गहिरिएर चाहिँ त्यहाँ कुरा लेखेको छन्। त्यसबाट चाहिँ के एउटा चाहिँ श्लोक त्यहाँ भेट्यो भन्दाखेरि एउटा चाहिँ साँखुलाई चाहिँ उजागर गर्ने त्यति बेलाका चाहिँ यो लिच्छवीकालीन त्यो भाषा होला, यसलाई चाहिँ श्लोकमा उनीहरूले चाहिँ त्यहाँ व्यक्त गरेको छ। याते कलियुगे वर्षे शस्य कास करिमही मासे त फाल्गुने चैव तिथौ गौरी सितै सुभई सप्तग्राम समूहित्वा शंख पूर्व भविष्यति। यसको अर्थ हो कलिगढ सम्बत 1801 सालमा फागुन शुक्ल तृतीयाको दिनमा 7 गाउँ राखेर यो चाहिँ शङ्खरापुर निर्माण गरेको हो। यसको अर्थ यो हो, त्यति बेलामा यो याती कलियुगे वर्ष भनेको कलियुग वर्ष चलेको 1801 साल भन्दाखेरि अहिले कलिगु सम्वत घटाइ मंगल भनिन्छन्। यो दिनबाट चाहिँ कलिगढ सम्वत फेर्ने दिन हो, यो नयाँ सम्वत सुरु भयो, हाम्रो साँखुको चाहिँ स्थापना दिवस चाहिँ फेर्ने दिन भएको। यसले हामी घटाइ मंगलमा यस्तो चाहिँ हामीहरू चाहिँ हिसाब किताब राखेर नयाँ पानी ल्याउने, नयाँ चाहिँ आगो बाल्ने, पहिला त अगेनामा आगो बाल्नु पर्छ, बज्रिन्द्र किन ल्याउनु पर्छ, किनभने त्यो सत्ययुगदेखि बालेको आगो अहिलेसम्म ननिभाइकन राखेको भनेर त्यो नयाँ आगो ल्याउनु पर्ने चलन थियो पहिला। अब अहिले चाहिँ ग्यास ग्यास भएको कारणले त्यो काम चाहिँ छैन,
त्यो चाहिँ निरन्तरता दिनुपर्ने होइन,
त्यो निरन्तरता दिनुपर्ने हो। तर यो चाहिँ समय परिस्थितिले अब चाहिँ अगेनामा आगो फुकेर बाल्नु पर्ने परम्परा हटेको कारणले अहिले मूल घर भनेर एउटा चाहिँ यहाँको मूल पुजारीको घरमा एउटा त्यो गर्नुपर्ने परम्परा चाहिँ त्यो चाहिँ चलिरहेको छ र चलाउनु पर्छ उनीहरूले। यो कुरा चाहिँ के भने भोलि सधैँ यो चाहिँ ग्यास हुने होइन, सधैँभरि हामी यो हुने हुन्छ, त्यति बेलाकै हामीले चाहिँ ढुङ्ग्रो फुक्ने आगो भनेको त त्यो परम्परा नै हो। त्यो पछि चाहिँ केही त्यस्तै भुइँचालो आयो इत्यादि त्यस्तो भयो र प्राकृतिक प्रकोप भयो भनेदेखि त हामी त्यही लाइनमा जानुपर्ने भएकोले त्यो सिकाउनु पर्ने र सिक्ने कुराहरू चाहिँ आज हामीले अलिकति त्यो निरन्तरता दिएको छ।
हजुर, अनि यो साँखुको विशेषता चाहिँ के हो त खास?
अब साँखुको विशेषता भन्नाले एउटा अचम्मको यहाँ चाहिँ छ, यो साँखुलाई हजार घरको चाहिँ सहर भनिन्छ। त्यति बेलामा साँखु एउटा चाहिँ महानगरको रूपमा विकास गरेको सहर थियो र त्यति बेलामा साँखुको चाहिँ स्थापना दिवस भनेर त्यति बेलामा नगर महानगरको रूपमा चाहिँ त्यो गर्दाखेरि ढुङ्गे धारा, पाटी पौवा, डबली, अष्टमात्रिका, राजकुलो, राजधानी, राजगद्दी, राजा र यो सबै कुरा व्यवस्थित गरेर यो ठाउँमा चाहिँ मूल ढोका 4, साग ढोकाहरूको 4, त्यसै गरी तलेजु ढोका, त्यसै गरी चाहिँ अरूको चाहिँ ढोकाहरू भनेर यसरी विभिन्न ढोकाको चाहिँ व्यवस्था गरेको र त्यहाँ चाहिँ एउटा राजकुलो पनि हुनुपर्ने, त्यो शङ्खको आकार भएको देश भएकोले शङ्खरापुरको नामकरण भएको, शङ्खदेव राजा नै भएको, यस्ता चाहिँ धेरै कुराहरू चाहिँ यहाँ विशेषता हजारौं विशेषता छन्।
अर्को ढोकाहरूको पनि भिन्दा भिन्दै विशेषता छ भन्ने सुनिन्छ नि?
हजुर, यो अहिलेसम्म निरन्तरता छ। हाम्रो यो साँखुमा बस्नेहरूलाई एउटा बाध्यात्मक नै यो ढोकाले बनाएको छ, त्यसले चाहिँ एउटा नियममा बस्नु भन्ने देखाउँछन्। एउटा चाहिँ देव ढोका भनेको छन्, जुन अहिले उत्तर पश्चिमको ढोका छ यहाँनिर, त्यो उत्तर पश्चिमको ढोकाबाट देउता ल्याउने र लैजाने, माईको थानको जात्रा ल्याउने र लैजाने काम गर्छन् र पूजाहरू पनि मूल कामको पूजाहरू यही ढोकाबाट बाहिर आउने र भित्राउने चलन छ भनेदेखि, अर्को चाहिँ यसको चाहिँ ठिक अपोजिटमा चाहिँ हाम्रो दक्षिण पश्चिममा एउटा ढोका छन्, त्यसलाई बुहारी ढोका, नयाँ दुलै भित्राउनु पर्ने ढोका हो, जुनसुकै नयाँ दुलै पनि त्यतैबाट हाम्रो छिराउनु पर्ने अनि त्यसपछि अष्टमात्रिका घुमाएर सहरलाई तीन चक्कर लगाउनु पर्ने परम्परा छ। यसरी नयाँ दुलै भित्राउने ढोकालाई हामी चाहिँ भौ ढोका, हाम्रो नेवारीमा भौमचा ढोका भनेको नयाँ बुहारीको ढोका हो, त्यो भौ ढोका। अर्को एउटा त्यहाँनिर एउटा भगवतीको मन्दिर पनि छ, त्यसलाई भौद्य देउतै भन्छन्, वास्तवमा त्यो अष्टमात्रिकाको चाहिँ गणेश बाराही देउता हो र हाम्रो चाहिँ सबै कुरा त्यहाँ चाहिँ एउटा परम्परा अनुसार चाहिँ भक्तपुरको नवदुर्गालाई चाहिँ यहाँ चाहिँ साँखु भित्राउनु भन्न अगाडि त्यहाँभित्र चाहिँ नयाँ लुगा लगाएर नयाँ मुकुन्डो लगाएपछि मात्रै भित्राउनु पाइने भएको, त्यहाँ त्यही ढोकाबाटै भित्राउनु पर्छ।
भनेपछि भक्तपुर र साँखुको पनि एउटा सम्बन्ध छ?
भक्तपुरको साँखुको पहिलादेखि सम्बन्ध छ र यसलाई पहिला भक्तपुर इलाकै भन्छ साँखुलाई, र त्यति बेलामा भक्तपुर भन्दा पनि 1500 वर्ष अगाडि यो स्थापना भएको, त्यसपछि यहीँका चाहिँ राजा चाहिँ त्यहाँ स्थानान्तर भएको भन्ने चाहिँ यहाँ चाहिँ इतिहासमा पनि लेखेको छ। तर कहिले काहीँ चाहिँ पछि जब यो मल्लकालमा धेरै झगडा भएपछि भक्तपुरको इलाका भयो, यसरी भक्तपुरसँग धेरै सम्बन्ध छ। जस्तो भनेदेखि यहाँ पनि लिङ्गो ठडाउने चलन छ, यहाँ 32 लिङ्गो ठडाइन्छन् अनि भक्तपुरमा 55 लिङ्गो ठडाउँछन्। यसरी यहाँ चाहिँ एउटा पटाका झुन्ड्याउँछन्, त्यहाँ 2 पटाका झुन्ड्याउँछन्। यहाँ बुढापाकाले सोध्यो भने हामी कहाँ चाहिँ एउटा भक्तपुरमा 2 किन भन्दाखेरि हाम्रो यहीँको नमुना लगेर त्यहाँ बनाएको भन्ने भनाइ चलिरहेको छ। अर्को ढोका के छ भन्दाखेरि एउटा हाम्रो फेरि दक्षिण पूर्वको एउटा ढोका छ, त्यो छोरी अन्माउने ढोका, यहाँको चाहिँ चेलीबेटीहरू यहाँ बिहे गरी पठाएपछि त्यहाँबाट हामीले बाई बाई गर्ने हो, है अब तिमी ससुरालीमा जानु होइन राम्ररी बस्नु भनेर त्यहाँबाट हामीले बिदाई गरेर पठाउने एउटा चेली ढोका भन्छन्, म्याम्मचा ढोका। म्याम्मचा भनेको छोरी चेलीको ढोका यसरी छन् भनेदेखि अर्को एउटा पूर्व उत्तरको ढोका छ, त्यो ढोका चाहिँ यहाँका आदिवासीहरू भितेको बेलामा उसको लास लैजाने र उसलाई चाहिँ गाड्ने अथवा चाहिँ उसलाई पोल्ने ठाउँमा लैजाने, अरू ढोकाबाट कहीँबाट प्रयोग गर्नु पाइँदैन, त्यही ढोकाबाट बाहिर लानुपर्ने भएकोले त्यसलाई हामी नेवारीमा सी ढोका, सी ढोकाहरूको मुर्ता लाने ढोका भन्छन्। अनि त्यहाँ सी अर्थात् महादेव भएकोले महादेवलाई सी भनिन्छ हाम्रो भाषाबाट, महादेव ढोका पनि भनिन्छ। यसरी यो मूल 4 ढोका यो भयो भने अरू साग ढोकाहरू अर्को चाहिँ छन्।
भनेपछि यो पहिलादेखिको विशेषता संस्कृति अहिलेसम्म नै कायम छ?
कायम छ, हामीलाई यो बाध्यात्मक छ, हामी कसैले पनि यसलाई उल्लङ्घन गर्न पाइँदैन, कसैले यस्तो उल्लङ्घन गर्यो भनेदेखि यो जनताहरूको
के
हुनुपर्छ, अर्को चाहिँ उसले दोष चाहनुपर्छ, किनभने उसको चाहिँ त्यस्तो नचाहिने काम गर्न साथै उसको घरमा, उसको परिवारमा, उसको कुनै पनि परिवारको स्वास्थ्यमा त्यो असर खराबी देखिहाल्ने र त्यो 1 त्यो हुने भए पनि त्यसमा चाहिँ हामी एकदम सतर्क भएर यसलाई चाहिँ अहिलेसम्म उल्लङ्घन गरेका छैनन् र गर्न पनि हामी कतिलाई चाहिँ दिन पनि दिँदैनौँ, त्यो देख्न साथै भन्नै पर्छ, भनेन भनेदेखि उसलाई दोष लाग्छ, फेरि देख्दाखेरि पनि भनेन भने दोष लाग्ने हुन्छ।
हजुरले अघि यो परिधिभित्र हजार घर भन्नुभयो, अहिले पनि हजारै घर छन् कि बढी छन् त? अहिले
अब यो घटेको छ, किनभनेदेखि त्यति बेलामा हजार घर थियो यहाँ, र पछि चाहिँ के भयो भनेदेखि यो अब विभिन्न कालमा यो भुइँचालोहरू आउने, 1990 सालको भुइँचालो पछि हामी जन्मेका भयौँ, म 2011 सालमा जन्मेको, त्यति बेलाका चाहिँ बुढापाकाले के भन्यो भनेदेखि अब हजार घर थियो, अब चाहिँ घर भत्किएपछि बनाउन सकेन, छोडेर कसैले चाहिँ खोलामा गए, कसैले खेतमा गए, अन्त नजिक चाहिँ आफ्नो आफ्नो बारीमा बनाउनु गए, कोही सहरमा गए, अब बनाउन सकेन भनेर त्यति बेलाका चाहिँ हाम्रो गाविसमा त्यति बेला गाउँ विकास 3 थियो, त्यति बेलाको चाहिँ साँखु चाहिँ यो 4 ढोकाभित्र चाहिँ जम्मा गरेर त्यति बेलामा चाहिँ 850 मात्रै घर इटा हिसाब गरेर छन्, त्यसरी घटेको छ, किनभनेदेखि अब चाहिँ त्यति बेलामा जुन परम्परा थियो त्यो अनुसारको अहिले घर बनाएर बस्नु मान्छे चाहँदैन, कति चाहिँ अब चोक हुन्छन् त्यहाँ मोटरसाइकल नछिर्ने, मोटर नछिर्ने, गाडी नछिर्ने भएपछि उनीहरू त्यहाँ चाहिँ बनाउन नचाहने, आफ्नै दाजुभाइलाई दियो, अब त्यो भर्किएपछि त्यहाँको चाहिँ पाताल भएर बसेको छ, यसकारण त्यो घटेको छ, बढेको छैन, तर अहिले नगरपालिका भएपछि चारैतिर चाहिँ यो झन्डै चाहिँ यो चाहिँ हरियाली नै हाम्रो नष्ट भइसकेर बाहिरका धेरै मान्छेहरू आएपछि त अब यो शङ्खको आकारको चाहिँ नगर पनि अब चाहिँ 4 ढोका त शङ्खको आकारै छ, 4 ढोका भन्दा बाहिरको चाहिँ धेरै अलि अलमल भएका छ,
बाटोमा आउँदा पोखरीहरू पनि देखिने, त्यहाँको पनि विशेषता होला, वृहत रूपमा चिनाउनको लागि अरू के छन् त यहाँ?
अब तपाईँले पोखरीको नाउनु भयो, पोखरी पनि यहाँ एकदम महत्वपूर्णै कुरा छ, एउटा कुरा त हाम्रो पानी भनेको चाहिँ नभई नहुने, त्यति बेलामा सँगसँगै बसेका घरहरूमा आग लागि इत्यादि भयो भनेदेखि सबैले हारगुहार गरेर देशै उर्लेर आउने, घैँटा घाँडा के छन् त्यति बेलामा त्यो लिएर आएर हालुल्ल गरेपछि दमकल आउनुभन्दा अगाडि नै यहाँ चाहिँ आगो निभाउन सक्ने त्यस्तो परम्परा हामीले देखेको छ, गरिरहेको छ, हामीले भएकै छ, कसैले गुहार भनेर माग्न साथै हामी हिँड्न सक्नेहरू दौडिहाल्छौँ, बजरिनमा केही दौडी पर्यो भने बेटाइमा घन्टा भएपछि हामी त्यतातिर दौड्ने जानै पर्ने त्यस्तो चाहिँ बाध्यता भएकोले त्यो पोखरीबाट पनि त्यसरी त्यति बेलामा केही आग लागि इत्यादि दुर्घटना भयो भनेदेखि त्यो पानी चलाउँछन्। अर्को कुरा त्यो प्रत्येक पोखरीको एउटा विशेषता छ, जस्तै तपाईँहरू आउने त्यो चाहिँ बुहारी ढोकाको डायाँ बायाँको त्यो दुईटा पोखरी भनेको प्राकृतिक रूपमै कलश पोखरी हो, स्वागतम गर्नको लागि कलश अनि ढोका होइन कलात्मक ढोका यसरी भित्र्याउने हो, त्यसै गरी तपाईँहरू आउने साथी यहाँ पुखलाचित पोखरी विशेष गरेर त्यो ठाउँमा चाहिँ परम्परा अनुसार गठन मङ्गल चलाएर त्यो चाहिँ चोख्याउने पोखरी हो, त्यसले अरू बेलामा लापरवाही गर्न मिल्दैन, र त्यसै गरी त्यो मारे ढोका भनेको छ त्यो ठाउँमा स्वस्थानीको व्रत बस्नुभन्दा अगाडि पूर्णिमा अगाडि चतुर्दशीको दिनमा त्यहाँ नुहाईवरी गरेर अनि ज्योतिलिङ्गेश्वरको दर्शन गरेर माधव नारायणको जल सिन्चन गरेपछि 1 अब परिवारबाट पनि अलग्ग बस्नुपर्ने, र यसरी यो विशेषता भएको ठाउँ हो। अर्को कुरा चाहिँ के भनेदेखि यो ठाउँमा स्वस्थानीको चाहिँ मन्दिर र स्वस्थानीको व्रत बस्ने परापूर्वकालदेखि चलिआएको कुरा र यो स्वस्थानीको किताबमै यो चाहिँ एउटा वर्णन भएको ठाउँ हो, जस्तो शाली नदी भनिन्छ, यो शाली नदी भन्ने जुन अहिले शब्द चाहिँ अपभ्रंश भएको आएको हो, यो चाहिँ शैल नदी मणिशैल पर्वतबाट बगेको नदी, मणिशैल पर्वत अहिलेसम्म छ, मणिचूड भन्छन् त्यहाँ चाहिँ बज्रिन छन्
भनेपछि बज्रयोगिनी भएको
मणिचूड पर्वत, त्यो मणिचूड पर्वतबाट आएको नदी भएकोले त्यति बेलामा शैल नदी, शैल भनेको पहाडबाट झरेको, शैल नदी हुँदा हुने अहिले शाली नदी बन्न पुगेको हो, यसरी मणिशैल पर्वतबाट झरेको त्यो अति आदि कालदेखि यो नदी निरन्तर बगिरहेको छन्, र यसरी एउटा साँखु चाहिँ एउटा त्यति बेलामा पनि समृद्ध हुनुको कारण के हो भनेदेखि चारैतिर जंगल छन्, यो जंगल भनेको ठूलो चाहिँ इन्धनको स्रोत हो, जडीबुटीको स्रोत हो, र त्यसको मुनि चाहिँ चारैतिर खोलै खोला छन्, यहाँ कतै चाहिँ साली नदी खोला छ, कतै मनोरा खोला छन्, कतै यहाँ अर्को चाहिँ कुमा खुसी अशोक खुसी भन्ने चाहिँ नाउँ छन्, पानीको स्रोत पनि छ, त्योभन्दा झन् 21-30 अग्लो माथि भागमा चाहिँ उर्वरा जमिन छ, र त्यति उर्वरा जमिनको चारैतिर चाहिँ 1000 घरको चाहिँ 4 ढोकाले घेरेको र बीचमा राजधानी भएको सहर भएकोले यसमा चाहिँ यहाँभित्र चाहिँ राजकुलो बग्नु पर्ने, राजकुलोमा जे पाए गर्न नहुने, राजकुलो दायाँ बायाँ घुमेर फेरि उत्तरै फर्क्यो भनेदेखि त्यसलाई उत्तरायण भन्ने तिन ठाउँमा छ, यसरी सबै कुरा यो चाहिँ डबली र यहाँ नाचगान हुने परम्परा सबै भएका र गाई जात्रादेखि लिएर अरू पर्वहरू जात्रा मात्र भीमसेन जात्रा कृष्ण जात्रा त्यस्तै गरी देवी जात्रा भगवती जात्रा गणेश जात्रा इत्यादि सबै कुरा हरेक महिनामा एउटा जात्रा चाड पर्व आउने ठाउँ भएकोले यसको विशेषता हजारी विशेषता भनेर हामीले मानेका छौँ।
प्रस्तुत गर्दै थियौ साँखुको चार ढोका र सांस्कृतिक महत्वलाई दृष्टिगत गरी संस्कृतिविद प्रकाशमान श्रेष्ठसँग गरिएको कुराकानी।
श्रोताहरू, स्थलगत पैरवीका क्रममा अब हामी शंखरापुर नगरपालिकाको लप्सीफेदीमा पुगेका छौं। वरिपरि हरियो पहाड़ले घेरिएको मनोरम क्षेत्र कलकल गर्ने शैल नदीको फलामे पुल तरेपछि किनारेमा रहेको सानो झुप्पडीमा निरन्तर चलिरहने लोपोन्मुख पानीघट्टले स्थानीयलाई आफ्नो सेवा दिइरहेको छ। यसै सन्दर्भमा हामीले एउटा रिपोर्ट तयार पारेका छौं।
आधुनिक मिलका कारण परापूर्वकालदेखि चल्दै आएका पानीघट्ट विस्थापित हुँदै गइसकेका छन्। तर पनि काठमाडौँको साँखु स्थित लप्सीफेदीमा भने लोपोन्मुख एकमात्र पानीघट्टले स्थानीयलाई निरन्तर सेवा दिइरहेको छ। विगत 30-32 वर्षदेखि निरन्तर पिसानी गर्दै आउनुभएकी लप्सी फेदीकी ज्ञान्यू तिवारीले पानी घट्टले पिसेको पिसानी लामो समयसम्म टिक्ने र पोसिलो हुने बताउनुहुन्छ।
पालादेखि नै आएको त भयो 30-32 वर्ष। पानी घट्टको मिठो हुन्छ नि त, तातिलो हुन्छ। अब यो 6 महिना राख्यो भने बिग्रिँदैन, अब मेलमा पिने चाँडै बिग्रिन्छ, धेरै नै राम्रो नि यो त।
पुर्ख्यौली पेसालाई विगत 10 वर्षदेखि निरन्तरता दिँदै आउनुभएका घट्ट सञ्चालक शेरबहादुर श्रेष्ठ भन्नुहुन्छ।
मैले यहाँबाट हेर्नु भ्याएको भएर मात्रै हो, नत्र त्यो पनि चल्दैन, मेरो छोरै मान्दैन, त्यही संरक्षणको लागि मात्रै यसो गर्नुपर्छ भनेर म बारम्बार भन्छु छोरालाई। हे, धेरै लोभ गर्नु हुँदैन, यो भनेको कुरो हाम्रो छाके मानव चल्छ कि, यसले घट्ट चल्यो भने अब तपाईँको राम्रै अब दिनभरि नै पिन्ने हो, विचारपाती फाइदा पनि हुन्छ, नत्र एक दुई पोका पिने हो भने अब छाक भए पनि टर्छ, यसलाई बन्द गर्नु हुँदैन भन्ने धारणा म गर्छु। अब छोरा, यो अहिलेको जमाना पनि यसो घटक कुरेर कहाँबाट भ्याउनु, अब दिनभर ज्याला गयो भने 3 छाक खाएर 1000 रुपियाँ ज्याला आउँछ, 1000 रुपियाँ भने 6 भाती 7 भाती पिठो आयो, घटक कुरो भने 2 माना पिठो आउँछ, घे कुरेर बस्नु चढ्दै भन्छ। मकै पिन्छु, गहुँ पिनिन्छ, चामल पिनिन्छ, कोदो पिनिन्छ, तेल आउने चिज बाहेक अरू सबै पिनिन्छ। अब हाम्रो बाजेको पालो देखियो, मैले मात्रै होइन, मैले 10 वर्ष जति भयो।
विस्थापित हुने क्रममा रहेको घट्टामा पिसानी गर्न कतिको मानिसहरू आउने गर्दछन् भन्ने जिज्ञासामा पुनः घट्ट सञ्चालक श्रेष्ठ भन्नुहुन्छ।
अहिले चाहिँ त अब त्यही सुगर लाग्नेहरू तिथि श्राद्धको सामान पूजाको सामानहरू मात्रै हो किन्नु ल्याउने, नत्र अब बस्तीको लागि दाना ढुटो पिठो घर घरमा पुगिहाल्यो। अब अहिलेको बच्चाहरूले ढिँडो पकाउने चुलोई भत्काइसके, त्यति ऊ छैन। आपत पर्यो भने रातको 12 बजे गए पनि अप्ठ्यारो पर्ने मान्छे, पानी लगाउनु जान्ने मान्छे छ भने पिनेर लगे हुन्छ, कति ल्याएको छ आफूले पिन्ने त्यो हेरेर यति घटेर खाओस् भनेर ल्याउने मान्छेले छोडिदिनु हुन्छ। म पुगेँ भने मैले अब यति पिनु ल्याएको रहेछ यति लिन्छु है भनेर अनाज यति नै भन्ने छैन।
घट्टले निरन्तरता पाइरहोस् भन्ने सन्दर्भमा पुनः एकपटक घट्ट सञ्चालक श्रेष्ठ।
बुढा बच्चा बालक इष्ट मित्र देव पित्र सबैलाई काम चल्ने चिज हो, त्यो भएर घट्टमा ताला लगाउनु हुँदैन, यो सार्वजनिक सम्पत्ति हो। अरू वरिपरिकाले सेरै नभएपछि यो घट्ट बन्द भइहाल्छ नि। घट्टको संरचना चाहिँ हाम्रो पुर्खली सम्पत्ति जोगियोस्, अबको आउने पुस्ताले पनि हेरुन् गरून्।
पानी घट्ट सञ्चालक शेरबहादुर श्रेष्ठले भने चाहिँ परम्परादेखि चलिआएको पानी घट्टलाई विस्थापित हुनबाट बचाउन सम्बन्धित निकायले सोच्ने पो हो कि।
यो थियो लप्सी फेदीमा रहेको लोपोन्मुख पानी घट्ट बारे तयार पारेको रिपोर्ट।
शंखरापुरका स्थानीयहरू के चाहन्छन् र आफ्नो ठाउँ अर्थात मेरो ठाउँ कस्तो भएको हेर्न चाहन्छन् त?
नित्य राज बजारचारे, यही पुक्लाची वडा नम्बर 7 मा छ अहिले। सबैले रोजगारी पाओस्, यहाँ केही उद्योग धन्दाहरू आएको खण्डमा सबैले स्वरोजगार पाइन्छ, त्यसैबाट नै मान्छेलाई अलिकति प्रगति गर्छ होला, त्यस्तो हेर्न पायो भने हुन्थ्यो भनेको।
म पार्वती श्रेष्ठ, शङ्खरापुर वडा नम्बर 7। अहिलेको हाम्रो एउटा जेनेरेसन होइन, यङको हिसाबमा पनि हामीले हाम्रो ऐतिहासिक परम्परा संस्कृतिलाई हामीले जोगाउनु पर्छ भन्ने हाम्रो मान्यता हुन्छ। हाम्रो साँखुमा धेरै संस्कृति परम्पराहरू छ, त्यसलाई चाहिँ हामीले जोगाउनु पर्छ भन्ने चाहिँ मूल मान्यता राखिरहेको हुन्छ। हाम्रो सहरलाई चाहिँ जुन एउटा स्टेटमा राखेर नयाँ लगे पनि त्यसलाई चाहिँ पुरानो परम्परागतलाई चाहिँ एउटा स्थायी राखेर त्यसको महत्व दिएर चाहिँ हामीले एउटा राम्रो सहरको चाहिँ परिकल्पना गरेको चाहिँ चाहन्छु।
जीवन श्रेष्ठ, आरआर सुविधाहरू शङ्खरपुरमा सबै शिक्षा स्वास्थ्यको सुविधा भइदियो भने हामीलाई कहीँ जान त परेन नि, नजिक कुनै आपतमा उपचार गर्न पाइयो, अब समयको बर्बाद गरेर त्यहाँसम्म जानु बाटोको सतर्क गरेर जानुपर्छ।
मेरो नाम पूर्णबहादुर श्रेष्ठ। सबैले चाहिँ अब ध्यान दिने भयो भने त राम्रो हुन्छ, तर अब नीति निर्माण गर्ने मान्छेहरू चाहिँ आफ्नो तरिकाले जान्छन्, अब जनताको चाहिँ खासै चाहिँ ध्यान दिँदैन।
आज हामीले श्रोताहरूलाई प्रदेश नम्बर 3 को काठमाडौँ शङ्खरापुर नगरपालिका स्थित साँखु लिएर आयौं। अर्को कार्यक्रम फेरि अर्को कुनै ठाउँमा लिएर जानेछौ।
श्रोता, हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौं। प्रत्येक शनिबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो भूगोल यहाँले सुन्न सक्नुहुनेछ
अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम बारे सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला।
यसको लागि हाम्रो इमेल आइडी हो हाम्रो भूगोल 2019@gmail.com। मेलिङ एड्रेस एकचोटि हामी फेरि भन्दैछौ, SAMRO हाम्रो BSUGOL भूगोल 2019@gmail.com। यसमा यहाँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुनेछ। हामी तपाईँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहनेछौ। लौ त श्रोता, यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट विदा माग्ने बेला भइसकेको छ। प्राविधिक मित्र रमा कोइराला र हामी दुवै
म विनिता चौधरी
र म सावित्री केसी विदा माग्न चाहन्छौ। नमस्कार, नमस्कार।